Ninda, da ninda, kaise tere kise tadi tagi dina gina di. Ninda, da ninda, kaise tere kise tadi tagi dina gina.
Ujialo falsa, ujialo falsa, ujialo falsa, ujialo
falsa.
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 Ujialo falsa. भविष्यको चिन्ताले वर्तमानको सुन्दरतालाई हरेर लान्छ, त्यसैले चिन्ता हैन, चिन्तन गर्नुहोस्। नमस्कार, नयाँ बिहानी शुरू भइसकेको छ अनि नयाँ बिहानीमा नयाँ जोश, जाँगर अनि सोचका साथ उज्यालो पल्चाको समय शुरू भइसकेको छ। अबको डेढ़ घण्टा तपाईसँग बस्न आइसकेकी छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। उज्यालो रेडियो नेटवर्कमा काया कैरनपछि हामी सधैँ आउँछौ अनि झण्डै आठ बजेसम्म रहन्छौ। काठमाडौँमा 90 MHz उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com हामीलाई सुन्न सक्नुहुन्छ। अरू विभिन्न एफएम रेडियो स्टेशन मार्फत पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। हामीसँग आज विश्व इतिहासमा आजको दिन आजका पाहुना अनुसन्धानकर्ता राज्यलक्ष्मी गुरूङसँगको कुराकानी।
सानो गुरु चाहिँ पनि हुन सकिन्छ, तर त्यो मेरो जुन दिमागमा आइरहेको प्रश्नको उत्तर चाहिँ मैले यो विधामा गएर पढ्यो भने चाहिँ, यो विधामा गयो भने चाहिँ मलाई पाउँछ भने, ठ्याक्कै पहिला विज्ञान पढ शुरू गरे, फेरि व्यवस्थापनमा गएर फेरि समाजशास्त्रतिर ढल्किरहेको।
सिप रोजगारीमा काठमाडौँको भोसीको टोलमा कपड़ा व्यवसाय गर्दै आउनुभएका रामेछापका गोविन्द श्रेष्ठको अनुभव।
म पहिला अब साथीहरू थिए, मेरो साथीहरूले पनि अब सपोर्ट गरे, होलसेल गरिसकेपछि म विदेश जाने भन्ने चक्कर पनि भयो होइन। अब होइन किन जाने विदेश, अब नेपालमै बसेर पनि केही गरौँ, विदेश गए पनि दुःखै गर्नु अर्का देशमा, अब नेपालमै बसेर गर्दा नि हुन्छ नि, अब सुरु गरौँ, अब फुटपाथबाटै सुरु गरौँ, किन हामी कहाँको करोडपति होइन। पहिला पनि हामी गरिबै हो, अहिले पनि गरिब मान्छेले फुटपाथमा काम गर्दा के फरक पर्छ र भने, ल ठिकै छ भने म पनि फुटपाथमै आएँ। फेरि
मीडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको शुरूमा कुमार कान्छा र दिपा झाको स्वरमा चलचित्र फेरि भेटौँलाको गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
मोहनी माया को हो कि आँखा को हो कि बुला, रात भरी देख्छु जुना, दिन भरी देख्छु जुना,
सन्देश लिएर हाम्रो पन्छी उड्यो टाढा, आँख्यो मायाले हाम्रो टाढा टाढा टाढा,
मोहनी माया को हो कि बाग्दै जाँदैछौ कहाँ मदकी टाढा, लजल ओठल गरेर जाऊ फेरि भेट्ने बाजा, मोहनी मायाको हो कि आँखाको हो कि बुला, रातभरि देख्छु जुना, दिनभरि देख्छु
जुना, हाम्रो पन्छी उड्यो टाढा, राख्यो मायाले हाम्रो टाढा टाढा टाढा,
हे 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 हे।
Thank you.
बिहानी माया को हो कि आँखा को हो कि भूला रात भरी देखो जुनै दिन भरी देखो काम न ठुलो कति धेरै टाढा दैवल दिए उपहार संसार यो सारा मोहनी माया को हो कि आँखा को हो कि भूला रात भरि देख्छु जुन
सन्देशेरा हाम्रो पंछी उड्यो टाढा राख्यो मायाले हाम्रो टाढा
टाढा टाढा
चलचित्रको चलचित्र फेरि भेटौँलाको गीतसँगै तपाईसँग फेरि भेट्न आइसकेकी छु म सजना तिमल सिन्हा अनि यो गीतमा स्वर थियो कुमार कान्छा र दिपा झाको गीत सुन्यौं हामीले उज्यालो पल्छामा उज्यालो पल्छाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ आज 2076 साल कार्तिक 3 गते आइतबार सन् 2019 को अक्टोबर 20 तारीख हाम्रा लागि हरेक पल विशेष हुन्छन् तर केही पलले मात्र इतिहास बनाउँछन् आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा आज अक्टोबर 20 तारीख विश्व तथ्याङ्क दिवस हो सन् 2010 देखि 130 भन्दा धेरै राज्यसँगै 40 वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरू मिलेर यो दिवस मनाउन थालिएको हो आज पहिलो महिला सगरमाथा आरोही जुनको तावेको स्मृति दिवस हो उहाँको निधन 77 वर्षको उमेरमा क्यान्सरको कारणले भएको थियो तावेले 1975 को मे 16 तारीखमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो 2071 साल कार्तिक 3 गते अखिल नेपाल फुटबल संघ एनपाकका अध्यक्ष गणेश थापाले 2 महिनाको लागि आफ्नो पद त्याग गरेका थिए उनलाई 58 करोड़ रूपियाँ अनियमितताको आरोप लागेको थियो उनलाई विश्व फुटबल महासंघले 2072 साल कार्तिक 30 गते 21 लाख जरिवाना सहित 10 वर्षका लागि निलम्बन गरेको छ यस्तै 2068 सालमा रूपन्देहीमा मायोज रुचि सकलाका बुम चाउचाउ उत्पादक कम्पनी हिमालयन हाइड्रेजनिक स्न्याक्स एण्ड नूडल्स प्रालीलाई चाउचाउ उत्पादनमा रोक लगाएको थियो सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने गरी कम्पनीले उत्पादन गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको निर्देशनमा गएको अनुगमन समितिले उद्योगको उत्पादनमा रोक लगाएको हो सन् 1973 अस्ट्रेलियाको सिडनीमा ओपेरा हाउस खोलेको थियो यसको उद्घाटन बेलायतकी महारानी एलिजाबेथ द्वितीयले गर्नुभएको थियो यो कला प्रदर्शन गर्ने घर हो यसको निर्माण डेनिस वास्तुशास्त्री जान उज्जानले गर्नुभएको थियो यसकै लागि सन् 2003 वास्तुकलाको सर्वोच्च सम्मान पुतलिजर पुरस्कार पनि प्राप्त गर्नुभएको थियो र क्युबामा सन् 1926 आएको हुरिकान आधीले 600 जनाको ज्यान गएको थियो श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा आज आइतबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले इतिहासमा आज स्तम्भमा हामीले महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं
रोजगारी
समयले जीवनलाई कति बेला कसरी मोडिदिन्छ थाहा हुँदैन भनिन्छ नि समय बलवान छ जसले करोडपतिलाई रोडपति अनि रोडपतिलाई करोडपति पनि बनाइदिन्छ। यस्तै भोगाई छ रामेछापका गोविन्द श्रेष्ठको। द्वन्दकालमा गाउँमा बस्न नसकेपछि काठमाडौँ छिर्नुभएका गोविन्दले शुरूमा अरूको होलसेल पसलमा काम गर्न थाल्नुभयो। पछि आफ्नै कपड़ाको होलसेल पसल खोल्नुभयो। तर सिन्धुपाल्चोकको जुरे पहिरो, भूकम्प अनि नाकाबन्दीले 62-63 लाख जति रूपियाँ डुब्यो। त्यसपछि उहाँले ठेलामा बालबालिकाको कपड़ा बेच्न थाल्नुभयो। अहिले न्यू रोड खासा बजार गेट नजिकै भोसीको टोलमा व्यापार गर्नुहुन्छ। साथी बिना नेउपानेले रामेछापका गोविन्द श्रेष्ठलाई भेट्नु भएको छ।
स्वागत छ यहाँलाई उज्यालो फल्चाको सिप्र रोजगारीमा।
धन्यवाद।
रामेछापबाट काठमाडौँ आउनु भएको चाहिँ कति भयो?
म त भइसक्यो 22-23 वर्ष भइसक्यो काठमाडौँ आएको।
जाडोको आइटम बालबालिकाको लागि कपडाहरू राखिरहनु भएको छ। 22 वर्ष अगाडि नै तपाईँले यही काम गर्नुहुन्थ्यो कि के को सिलसिलामा छिर्नु भयो?
म त अब यस्तो भयो, गाउँमा पढ्न पाएन, गाउँ पढ्न नपाले, अब द्वन्दकालीन अवस्था थियो त्यतिखेर, अब माओवादी भनेर गाउँबाट सबै लखेर्ने भाग्ने भए, अनि त्यही भएर अब हामी पनि काठमाडौँ छिड्यौँ। काठमाडौँ छिडेर यहाँ आएर होलसेलतिर काम गर्न थाल्यो। होलसेल काम गरेर लगभग 12-13 वर्ष मैले काम गरेँ। 12-13 वर्ष पछि मैले अब आफै होलसेल थाप्छु भनेर फेरि म आफै होलसेल पनि काम गरेँ। अनि कहिले नाकाबन्दी, कहिले भुइँचालो, कहिले के भएर अब होलसेल डुब्यो, अनि फेरि म आफै अब फुटपाथमै झरेको थिएँ।
पहिला होलसेलमा काम गरेँ भन्नुभयो, के पसलमा काम गर्नुभयो?
मैले यस्तै बच्चाकै रेडिमेडहरू त्यस्तैमा काम गरेँ। काम खानु परिहाल्यो काठमाडौँ आएपछि, रोजगारी गर्नु परिहाल्यो। होलसेलमा काम गरेको थिएँ। होलसेलमा काम 13 वर्ष गरेर छोडेर अनि आफै होलसेल थापेको थिएँ।
कहाँ राख्नुभएको थियो आफ्नै होलसेल?
मेरो एक खासा मार्केटमै थियो।
कति चलाउनु भयो?
मैले 4 वर्ष चलाएँ।
4 वर्षपछि चाहिँ के भयो, छोड्नु भयो?
अब यस्तो भयो, अब एकचोटि जुरे पहिरोमा गएर सामान अड्किदियो, एकचोटि रसवागढीमा अड्किदियो, एकचोटि नाकाबन्दीमा परिदियो, अनि त्यही बेलामा भुइँचालामा सामान आउने थियो। अब त्यतिखेर मान्छे पनि धेरै मर्थ्यो, मेरो सामान पनि डुब्यो, पैसा पनि डुब्यो, पहिला पनि मान्छे नि मर्थ्यो।
कति डुब्यो त्यति बेला?
मेरो 62-63 जति डुब्यो, लाख जति।
धेरै हो नि?
धेरै हो, हामी जस्तो गाउँबाट आउने मान्छेको लागि त धेरै नै हो।
गाउँबाट सबै घर परिवार नै आउनु भएको थियो कि?
होइन होइन, म एक्लै आएको हो। अहिले पनि गाउँमै छ सबै मेरो परिवार। त
को को हुनुहुन्छ घर त?
बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, श्रीमती हुनुहुन्छ, छोरा छोरी त यहीँ छ, बुवा मम्मी र श्रीमती चाहिँ गाउँमै छ।
तपाईँले अहिले अब यसरी यो ठेलामा कपडाहरू बेचिरहनु भएको छ होइन, यो तपाईँले कपडाहरू बेचेर नै घर परिवार पालिरहनु भएको छ कि अरूले पनि केही गर्नु?
होइन, मेरो त सबै यसैले हो, अरू त छैन। गाउँमा त अब खेतीपाती त गरिहाल्छ, गाउँमा खेतीपाती गरेर खाइहाल्छ, मेरो यहाँ बच्चाहरू पढाउनलाई चाहिँ पुगिरहेको छ।
सुरुमा अब तपाईँले अब आफ्नै होलसेल पनि डुब्यो भन्नुभयो होइन, अब यो ठेलाको लागि चाहिँ कति गर्नुभयो लगानी?
अब यसमा लगानी भन्ने त अब यति उति भन्ने नै हुँदैन, हाम्रो त अब जति हाले पनि भयो नि। मैले त सुरुमा लगानी गरे त लगभग 20-25 हजार लगानी गरे हो। अब त्यो दिनमा अब 2-4 हजार 5-7 हजार व्यापार हुन्छ, कहिले कहिले अब त्यही पनि हुँदैन। अब नाफा भने दिनमा सर्दा सर्दा 8-9 सय, 1000-1500, 1500-2000 सामान बस्छ। त्यति भए कोठाबाट तिर्नु, बच्चाबाट पनि ठिक हाल्छ।
तपाईँले सामान चाहिँ कहाँबाट ल्याउनुहुन्छ अहिले?
मेरो सामान त अब कहिले काहीँ चाहिँ साथीहरूसँग मैले चाइनाबाट मगाउँछ होइन, धेरै जस्तो चाहिँ अब म यहीँ बजारबाट साथीहरूबाटै अब भुइँकै रेटमा पाउँछु मैले, त्यही भएर सस्तै बेच्छु, म होलसेलमा पनि बेच्छु, फुटपाथमा बसेर पनि होलसेल पनि बेच्छु।
तपाईँले चाहिँ अब यहाँ धेरै देखिरहेको छु मैले त ठेलामा, अब अरूले त एउटा दुइटा आइटम लिएर बस्नुहुन्छ होइन, तपाईँकोमा चाहिँ अब धेरै देखेँ मैले, त्यही भएर पनि म आफू यसमा आएँ। के पाइन्छ?
म कहाँ त टी सर्ट प्यान्टहरू, अब हाफ प्यान्ट, टी सर्ट, ज्याकेट, जम्फर, स्वेटर, लेगिज, क्वार्टर प्यान्ट सब पाउँछ। बच्चाको आइटम प्रायः सबै पाउँछ।
कति वर्षदेखि कति वर्षसम्मको लागि हुने राख्नु भएको छ तपाईँले?
मसँग 6 महिनादेखि 12-13 वर्षसम्मलाई हुनेछ।
त्यसमा अब कति मूल्यदेखि अब यतिसम्म हुन्छ नि त, हामीलाई यति बेला सुनेर बसिरहनु भएको छ उहाँहरूलाई पनि अब आउन मन लाग्यो अरे, कति मूल्यदेखि कति
भन्दाखेरि 500 दुईटादेखि लिएर अब 850 छ, एउटाको 850 छ होइन। अब म कहाँ आउने, जुन पनि जुनसुकै ग्राहक भए पनि त्यो खुसी नै भएर जान्छ कि मसँग कपडाहरू एकदमै नम्बर वानै हुन्छ। फेरि त्यस्तो भुवाउने त्यस्तो ऊ भयो भने म फिर्ता गरिदिन्छु, सामानै फिर्ता गरिदिन्छु। मैले कहिले पनि नराम्रो, मसँग जति पनि कस्टमरहरू आउँछ, पुरानो जति पनि आउँछ, उनीहरूले राम्रै मानेर लगेको छ, राम्रै हुन्छ भनिरहेको।
कतिपयले भन्नुहुन्छ कि अब यसरी फुड पाथमा किनेको सामान क्वालिटीको हुँदैन, देख्दा राम्रो भए पनि लगेपछि अब एक दुई दिनलाई हो भन्ने पनि आउँछ, त्यस्तो कमेन्ट आउँदैन तपाईँकोमा?
त्यो भने मान्छेको सोच हो होइन, मान्छेलाई कस्तो हुन्छ भने अब 500 को सामानलाई अब सपिङ मलमा गएर 1500 भन्यो भने त्यही राम्रो हुन्छ होइन फुटपाथमा नराम्रो भन्ने हुँदैन फुटपाथमा कस्तो चाहिँ हुन्छ भने तपाईँको डिजाइन गइसकेका सामानहरू हुन्छ होइन त्यस्तो सामान भयो भने अब कुनै कुनै अब त्यो पसलबाट चाहिँ अब कस्तो साइज कटहरू हुन्छ त्यस्तोहरू निस्किया हुन्छ होइन त्योहरू भयो भने चाहिँ अब नराम्रो भन्नु मिल्छ होइन साइज कट हुँदैन मान्छेलाई खोजिया सामान पाउँदैन होइन भने हामी कहाँ त त्यस्तो हुँदै हुँदैन हामी कहाँ अब भारी लान्छौँ भने हामी अहिले भर्खरै भारी उपलब्ध गराइदिन सक्छु अब जस्तो कलर चाहियो भने त्यस्तो कलर दिन सक्छु अनि यही मेरै सामान गएर सपिङ मलमा सोधोस् अब म 590 बेचिरहेको छु सपिङ मलमा 1200-1300 पर्छ होइन त्यही भएर नि कस्टमरहरू त प्रायः मसँग आइराख्छु म अब बाटोमा त अब दिँदैन नगरपालिकाहरूले अब फुटफाटा लगाइदिरहेको हुन्छ होइन अब म चाहिँ दिनभरि बस्छु बिहान एकछिन व्यापार गर्छु दिनभरि सुत्छु फेरि बेलुका आएर व्यापार गर्छु त्यसले गर्दा नि मैले अब मेरो बच्चाहरू पालिरहेछ भन्नु
बिहान चाहिँ कति बजीदेखि राख्नुहुन्छ
बिहान म 6 बजेदेखि 9 बजेसम्म राख्छु अनि बेलुका चाहिँ अब पसल बन्द भइसकेपछि 4:30-5 बजे भएर 6 बजेसम्म बस्छु
यो ठाउँको चाहिँ पैसा तिर्नु पर्दैन
यो पसल बन्द भइसकेपछि पर्दैन
नगरपालिका आउने अब नगरपालिकाले फेरि समात्यो भने चाहिँ अब यो लुगा पनि लगिदिने अनि पैसा पनि तिर्ने के हुन्छ अनि त त्यसमा पर्नु भएको छ नि तपाईँ अहिलेसम्म
म त अहिलेसम्म परेको छैन म बाहिर जाँदिनँ अब मेन रोडहरूमा त अब समात्छ नै होइन समातेपछि जफत गर्छ नै अब यहाँ पनि आउँछ दिउँसो आउँछ म दिउँसो हुँदैन दिउँसो नभएको कारणले बेलुका त आउँदैन नगरपालिका त्यही भएर म चाहिँ परेको छैन
यो अलि भित्र भएर पनि होला अब सायद नगरपालिका तपाईँको पसलमा भनौँ अथवा तपाईँको ठेलामा चाहिँ नपरेको होइन तपाईँलाई अब उता होलसेल डुबिसक्यो भन्नुभयो उता होलसेल डुबिसकेपछि चाहिँ अब यसरी यो ठेलामा कपडा राखेर बेच्छु भन्ने आइडिया चाहिँ कसरी आयो
म पहिला अब साथीहरू थिए मेरो साथीहरूले पनि अब सपोर्ट गरे होलसेल गरिसकेपछि म विदेश जाने भन्ने चक्करमा पनि भयो होइन अब होइन किन जाने विदेश अब नेपालमै बसेर पनि केही गराउनु विदेश गए पनि दुःखै गर्नु अर्का देशमा अब नेपालमै बसेर गर्दा नि हुन्छ नि अब सुरु गरौँ अब फुटपाथबाटै सुरु गरौँ किन हामी कहाँको करोडपति होइन पहिला पनि हामी गरिबी हो अहिले पनि गरिब मान्छेले फुटपाथमा काम गर्दा के फरक पर्छ र भन्यो ल ठिकै छ भने म पनि फुटपाथमै आएँ फेरि
यो बाटो चाहिँ अब विस्तार गर्ने पसल राख्ने सटरमै राख्ने अब हुन्छ नि त धेरैजनाले त्यस्तो योजना पनि बनाउनुहुन्छ तपाईँले चाहिँ के सोच्नु भएको छ त्यस्तो
होइन म अब नराख्ने पसल भनेपछि म नराख्ने अब फुटपाथमै ठिक छ मलाई किनभने पसलमा भएपछि तनाव हुन्छ अब बैङ्क फाइनेन्स दुनियाँ दिमाना होइन ब्याजको पैसा यताउता सबै दिनुपर्छ अब मलाई यो भए चाहिँ ठिक छ अब आफूलाई जति चाहिन्छ त्यति ल्यायो बेलुका ल्यायो बिहान बेच्यो बिहान ल्यायो बेलुका बेच्यो हुन्छ मलाई आनन्द छ यो म पसलमा चाहिँ अब गर्दिनँ
कतिपय अब नेपालमा कामै पाइदिन भनेर बाहिर जानुहुन्छ होइन बाहिर गएर पनि अब धेरै दुःख पाएर फर्किएर आएर यत्तिकै बस्नेहरू पनि धेरै हुनुहुन्छ नेपालमा तपाईँले अब पहिला आफ्नो अब होलसेलै डुब्दा पनि अहिले सडकमा आएर यसरी पसल गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ जो कामै नगरिकन बस्नु भएको छ अहिले
अनि यस्तो हो अब कामै नगरी बस्नु भने चाहिँ त्यो चाहिँ अब के भन्ने ठगै हो होइन मेरो विचारमा कस्तो हो भने नेपालमा पनि जुनसुकै रोजगारी नि छ मान्छेलाई विदेश गएर भाँडा मार्न चाहिँ सजिलो हुन्छ डिग्री पास गरेर गएर अब नेपालमा बसेर आफ्नै होटल थापेर बस्दा लाज हुन्छ अब फुटपाथमा काम गर्दा लाज हुन्छ भनेदेखि अब त्यस्तो मान्छेलाई त भन्नु केही छैन गर्ने मान्छेलाई त किन हो भने फुटपाथ पनि एउटा रोजगारी नै हो महिनाकोमा केही नभए नि 20-25 हजार कमाइ हुन्छ होइन विदेश गएर तपाईँले अब 50-60 हजार तिरेर गएर चाहिँ अब त्यो 20-25-30 हजार खानु र अब यहाँ बसेर बिना फोकटी घरमै बसेर आनन्दले आफ्नो सबै भेट्ने गरेर कमाइ गर्नु त ठिकै हो नि मलाई 20-25 हजार त राम्रै लाग्छ खोइ अरूलाई के लाग्छ थाहा भएन होइन मलाई त ठिकै लाग्छ
उज्यालो फल्साको सिप्र रोजगारीमा आएर आफ्नो अनुभव सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद
हजुरलाई पनि धन्यवाद
काठमाडौँको न्युरोड खासा बजार गेट नजिकै भोजको टोलमा कपडा व्यवसाय गर्दै आउनुभएका रामेछापका गोविन्द श्रेष्ठको अनुभव सुन्यौं उहाँसँग कुरा गर्दै हुनुहुन्थ्यो साथी बिना न्यौपाने तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ र फल्चाको साथमा हामी सधैँ आउँछौ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ सँगै अहिले सुन्न छुटाउनु भएको छ भने पछि उज्यालो अनलाइन .com मा गएर हामीलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अनि अहिले चाहिँ हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा सुनिरहनु भएको छ भने 90 मेगाहर्जमा हामीलाई युनिक एफएम धादिङ र सुनकोशी एफएम सिन्धुलीबाट पनि सुनिरहनु भएको छ। अनि विराटनगरमा स्काई एफएमबाट सुनिरहनु भएको छ भने चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएम, भर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर, रेडियो जाँझरकोट जाँझरकोट, रूकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनसेरबाट हामीलाई सुनिरहनु भएको छ। यसै गरी तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, गुराँस एफएम संखुवासभा, रेडियो खेसमा मालिका मुगु, नुवाकोटमा मिक्स एफएम, होमला सिमीकोटमा रेडियो कैलाशबाट सुनिरहनु भएको छ भने पाल्पामा चाहिँ हामीलाई रेडियो मुक्तिनाथबाट पनि सुनिरहनु भएको छ। हामी सधैँ आउँछौं विविध सामग्री लिएर। हाम्रो स्टुडियोको घड़ीमा यतिखेर भने बिहानको 7 बज्ने लागेको छ। केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा संचालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड बैंक 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ। ग्लोबल आयनी बैंक, सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
माया प्रेम लाग्यो कि डबल पो देख्छु, जनलाई सन्चो भएन कि डबल डबल देख्छु,
खुसीको गोड मेरो सुन्ने हो कि डबल पो देख्छु, दसैँमा आइएमई गर्दा पो डबल 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 देख्छु।
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आइएमई गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आइएमई गरेको रकमको डबलको डबल,
र बम्परमा एकजनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमई पेबाट
अर्को आइएमई पेमा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौ, आइएमई गरौ।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं आज पनि यति बेलासम्म हामीले इतिहासमा आजको दिन काठमाडौँको न्यूरोड खास बजार गेट नजिकै भोसीको टोलमा कपड़ा व्यापार गर्दै आउनुभएका रामेछापका गोविन्द श्रेष्ठको अनुभव अनि गीत सुन्यौं हामीसँग मीडियामा आजको बजार आजका पाहुना अनुसन्धानकर्ता राज्यलक्ष्मी गुरुङसँगको कुराकानी बाँकी नै छ
मीडियामा आज
मीडियामा आजको कुरा गरौं र मीडियामा आजमा सबैभन्दा पहिले मौसम सम्बन्धी जानकारीकै कुरा गरौं यतिखेर ललितपुरको जालखेलमा रहेको उज्यालो घर अगाडिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ आकाशमा मजाले बादल लागिरहेको छ घाम लाग्न सकेको छैन र अहिले चाहिँ चिसो पनि केही दिन यता बढ्दै गइरहेको छ समग्रमा अहिले देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ सामान्यदेखि पूर्ण रूपमा बदली भएको छ भनेर मौसमविदले भनेका छन् र पश्चिमबाट आएको पश्चिमी वायुको प्रभावले चाहिँ नेपालको मौसममा आंशिक प्रभाव देखिएको हो भनेर पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आजको मौसमको कुरा गर्नुपर्दा चाहिँ देशभरिकै मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ र थोरै ठाउँमा चाहिँ हल्का पानी पनि पर्ने सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन् तर पनि ठूलो पानी भने कतै पनि पर्दैन भनेर पनि उनीहरूले भनेका छन् मौसमपछि हामी अरू खबरतिर लागौं सबैभन्दा पहिले मसँग गोही जोगाउनै मुस्किल शीर्षकको खबर छ यो खबर मैले आज अन्नपूर्ण पोस्टबाट लिएकी छु संसारमै दुर्लभ घडियाल गोही संरक्षणका लागि सरकारको प्रयास उपलब्धि विहीन जस्तै भएको छ घडियाल गोही अति संकटापन्न प्रजातिको सूचीमा समावेश छ संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल प्रजनन केन्द्र 2035 सालमा स्थापना भएको थियो तर केन्द्रबाट प्राकृतिक वासस्थान विभिन्न नदीमा छाड़िएका गोहीको संख्या भने बढ़न सकेको छैन 39 सालदेखि अहिलेसम्म केन्द्रबाट 1465 गोही विभिन्न नदीमा छाडिसकिएको छ कर्णालीमा 41 कालीगण्डकीमा 35 बबईमा 110 कोशीमा 95 राप्ती चितवनमा 785 र नारायणीमा 399 गोही छाडिएका छन् 2075 पुसमा गरिएको गणनामा राप्ती चितवनमा 92 र नारायणीमा 108 गोही मात्रै भेटिएको थियो जबकि यी दुई नदीमा 1184 गोही छाडिएको थियो देशभरि घडियाल गोहीको संख्या 240 हाराहारीमा रहेको अनुमान छ एउटा गोहीलाई 5 वर्षको बनाउन झण्डै 10 लाख रूपियाँ खर्च लाग्छ वर्षेनी गोहीलाई नदीमा छाडे पनि संख्या भने बढ़न सकेको छैन गोही प्रकृतिकै अति संवेदनशील प्राणीमा पर्छ यो प्राकृतिक परिवर्तन अनुसार अनुकूल बन्न जान्दैन त्यसैले मानवीय चाप र प्रदूषणले सजिलै मर्छ गोहीले पानीको इकोसिस्टमलाई सन्तुलनमा राख्छ पानी प्रदूषण माछा मार्न विष हाल्ने करेन्ट लगाउने र माछा मार्न जाने क्रम बढ़ेकाले यसको वासस्थान संकटमा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद बहादुर खड्का बताउनुहुन्छ गोही सफा र स्वच्छ पानीको सूचक समेत रहेको उहाँ बताउनुहुन्छ गोही भारतसम्मै पुग्ने गरेको उहाँको भनाइ छ नेपालबाट भारत गएका गोही नदीमा बनाइएको बाँधका कारण फर्कन सक्दैनन् उहाँले भन्नुभयो यसकारण पनि यहाँ संख्या घटेको हुन सक्छ नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए गोही लोप हुन सक्ने संरक्षण कर्मीको चेतावनी छ मानिसले माछा मार्दा गोहीको आहारा कम हुने हुँदा संरक्षणमा समस्या पर्दै गएको छ सरकारले वार्षिक 50 लाख रूपियाँ भन्दा बढ़ी गोही संरक्षणमा खर्चदै आएको घडियाल संरक्षण प्रजनन केन्द्रमा 6 इन्कोजर छन् गोहीपछि फेरि पनि चितवनकै प्रसंग, सूर्यास्त राम्रो देखिने, मेघौली आफै अस्ताउँदो भनेर आज गोर्खापत्र दैनिकले खबर छापेको छ। नेपालमै पहिलो पटक विकास भएको जंगल सफारीमा आधारित पर्यटन क्षेत्र चितवनको मेघौली अहिले ओझेलमा छ। टाइगर टप्सको स्थापनासँगै 2022 सालदेखि वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भइरहेको यो क्षेत्रको प्रचार प्रसार हुन सके मेघौली पनि सौराहा जस्तै अर्को पर्यटक हब हुन सक्ने विज्ञहरू आकलन गर्छन्। चितवनका पर्यटन क्षेत्र बारे अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक विश्व सुवेदी सम्भावना प्रशस्त भएर पनि मेघौली अझै ओझेलमा परेको बताउनुहुन्छ। नारायणी र राप्तीको दोभान गोलाबाट मेघौली सूर्यास्तको अवलोकनका लागि नेपालमै ख्याति प्राप्त क्षेत्र मानिन्छ। चितवन राष्ट्रिय निकुञ्ज र यसका आसपासका क्षेत्रसँग जोड़िएका आठवटा मध्यवर्ती सामुदायिक वन र यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीहरू पनि मेघौलीका विशेष आकर्षण हुन्। यहाँ बाघ गैंडा जस्ता वन्यजन्तु सहजै अवलोकन गर्न पाइन्छ। राइनो पार्क, शिवालय पार्क, थारू संग्रहालय, सांस्कृतिक घर, हात्तीसार, निकुञ्ज प्रवेशद्वार पनि मेघौलीका आकर्षण हुन्। थारू होमस्टे र थारू परिकारका खाना मेघौलीको मौलिकतामा पर्छन्। यिनलाई बचाई राख्नु जरूरी रहेको सुवेदीको भनाई छ। 2022 सालमा चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स होटल स्थापना भएपछि मेघौलीमा जंगल सफारीको पर्यटन विकास भएको हो। यो देशमै पहिलो जंगल सफारीको पर्यटन विकास भएको क्षेत्र पनि थियो। 2029 सालमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको हो। त्यसपछि मात्रै विस्तारै सौराहामा पनि पर्यटक आउन जान थाले। निकुञ्जभित्रको टाइगर टप्स होटलको विकास भए पनि निकुञ्ज बाहिर त्यति होटल विकास हुन नसक्दा मेघौलीले पड्को मार्न सकेन, जसले विस्तारै सौराहाले मेघौलीलाई पर्यटनमा उछिनियो। समान पर्यटकीय गन्तव्य भए पनि अहिले सौराहा देशकै तेस्रो गन्तव्य बन्यो भने मेघौलीको खासै विकास हुन सकेन। अझै निकुञ्जभित्रका होटलहरू संचालनमा सरकारले रोक लगाएपछि मेघौलीको पर्यटन पछि पर्दै आएको जानकारहरू बताउँछन्। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरे मेघौलीको पर्यटन विकासको सम्भावना अझै पनि देख्नुहुन्छ। सौराहाको जस्तै एकै किसिमका पर्यटकले मात्रै मेघौलीको विकास हुन सक्दैन। सौराहा भन्दा केही फरक ढंगबाट पर्यटनको विकास गर्ने हो भने मेघौली चितवनको नयाँ पर्यटकीय गन्तव्य हो। उहाँले भन्नुभएको छ, हात्ती पोलो अहिले नेपालकै ब्रान्डेड खेल भएको छ। यो नेपालमा पहिलो पटक मेघौलीमा नै खेलाइएको थियो, तर अहिले यो खेल हरेक वर्ष सौराहामा मात्रै हुँदै आएको छ। नारायणी नदीमा क्रूज संचालनको तयारी भइरहँदा क्रूजको बन्दरगाह गोलाघाटमै हुने भएकाले मेघौलीको सम्भावना अझै पनि बलियो छ भनेर गोर्खापत्र दैनिकले छापेको छ। यस्तै नाउ र झारलको शिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन शिकार आरक्षमा पहिलो चरणको शिकार याम शुरू भएसँगै विदेशी शिकारी त्यसतर्फ लागेका छन्। नेपालको एकमात्र यस आरक्षणमा शिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति प्राप्त पेशेवर शिकारी त्यहाँ पुगेका छन्। विभागले हरेक वर्ष दुई सिजनमा शिकार गराउने गरी शिकारी अनुज्ञापत्र र प्राप्त कम्पनीबाट बोलपत्र आह्वान गरी अनुमति प्रदान गर्दै आएको छ। अर्को खबर छ, अब मसँग दशैं सकिसकेको छ, अब तिहार नजिकिने क्रममा नै छ। तर पनि अब तिहार लागिसकेपछि झिलिमिली बत्ती लगायतका अरू सामग्री किनमेल गर्नको लागि पनि धेरैजना चाहिँ तयारी गरिसक्नु भएको छ र कतिजनाले आफ्नो किनमेल पनि शुरू गरिसक्नु भएको छ। तिहार नजिकिएको छ, तर पनि मखमली फुन जुन मुख्य दिनमा भाइटिकाको दिनमा चाहिन्छ त्यो चाहिँ सप्रिएन भनेर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ। भक्तपुर सूर्यविनायक नगरपालिका सात गुण्डुकी गीता नगरकोटीले आज भोलि दैनिक 100 मखमली माला तयार पार्नुहुन्छ। यस वर्षका लागि अहिलेसम्म 1100 माला गाँसिसकेको उहाँले सुनाउनुभयो। तिहार नजिकिएपछि गीतालाई जस्तै यहाँका फूलखेती गर्दै आएका किसानलाई बारीको फूल टिप्न, माला गाँस्न र तयार भएका माला बजार पुर्याउन चट्टारो परेको छ। तर यस वर्ष पहिले जस्तो फूल नफुलेपछि फूलबाटै घर खर्च जोहो गरौंला भन्ने सोचे उनीहरूमा चिन्ता थपिएको छ। घर अगाडि फूल थुपारेर रंगी चंगी मखमलीबाट सेतो पुच्छ्रे पात केलाउँदै गरेकी गीताले भन्नुभयो, अब माटोमा उत्पादकत्व बाँकी रहेन, विषादीले सबै खाइदियो, फूल पनि फुल्न छाड्यो। उहाँले डेड रोपनी जमिनमा फूल खेती लगाउनु भएको छ, तर यस वर्ष गएको वर्ष जस्तो फूल नफुलेकाले थोरै मात्रै आमदानी हुने उहाँले सुनाउनुभयो। मैले डेड रोपनी जग्गामा मखमली र सयपत्री फूल रोपेकी छु, यसपालि त्यति राम्रो फुलेन, सबै गरेर 2000 माला त पुग्लान् कि भन्ने आशा छ, उहाँले भन्नुभयो। गाउँमा तयार भएका मखमली माला व्यापारीले प्रतिगोटा 20-25 रूपियाँमा किन्छन्। मखमली मालाबाट आफूलाई यो वर्ष 40,000 रूपियाँ मात्रै आमदानी हुने नगरकोटीको अनुमान रहेको छ। यसै गरी सयपत्रीको माग चाहिँ धेरै भएको छ। स्थानीय किसानले सयपत्री र मखमली फूलको खेती लगाउँदै आएका छन्, तर सयपत्री फूलको माग सबैभन्दा धेरै छ। तिहारमा मखमलीको माग आउँछ, माघी महिनामा सयपत्री मात्रै बिक्री हुने गरेको हो। पुष्प व्यवसायी सूर्यनारायण नगरकोटीले भन्नुभयो, उहाँले गाउँबाट यस वर्ष 20,000 मखमली माला काठमाडौँ पुर्याउनु भयो, तर बजारमा भने सयपत्री फूलकै माग बढ़िरहेको छ। आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। हिजो आफ्ना 5 वर्ष मुनिका बालबालिकालाई चाहिँ भिटामिन ए र जुकाको औषधि खुवाउन छुटाउनु भएको छ भने नजिकैको स्वास्थ्य केन्द्र अथवा हेल्थ नजिकैको चोकमा जुन राखिएको छ स्वयंसेवकहरू बसेर बच्चाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछन्। त्यहाँ चाहिँ तपाईँ आफ्नो बच्चालाई लिएर जान सक्नुहुन्छ। मसँग अर्को खबर छ, यही खोपकै कुरा गर्नुपर्दा चाहिँ सरकारको खोप कार्यक्रममाथि प्रश्न, 46,37,022 डोज चाहिँ खेर गएको छ भनेर आज राजधानी दैनिकले खबर छापेको छ। बालबालिकालाई दिइने 47,00,000 खोपको मात्रा खेर गएको पाइएको छ। पछिल्लो एक वर्षमा 46,37,022 मात्रा डोज खेर गएकाले सरकारले करोड़ौं रूपियाँ घाटा बेहोर्नु परेको छ। खोपको डोज खोलिसकेपछि निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोज अनुसार उपयोग नहुँदा खेर जाने दर बढ़ेको पाइएको छ। बीसीजी खोप 19,05,516 डोज, डीपीटी 4,31,724 डोज, दादुरा रूबेला 8,77,582 डोज, पोलियो ओपीभी 4,55,318, जेई 3,89,359 डोज, टीडी 3,89,343 डोज, पीसीभी 1,87,880 डोज खेर गएको देखिएको छ। स्वास्थ्य सेवा विभागले निशुल्क रूपमा बालबालिकालाई उपलब्ध गराउँदै आएको खोप खेर गए पनि प्रभावकारी अनुगमन हुन सकेको छैन। वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा अत्यधिक खेर गएको पाइएको छ। खोप लिने तालिकाको व्यवस्थापन गर्न सरकारवालाले सुझाएका छन्। डोज अनुसार उपयोग भएन, खोप योग्य बालबालिका 6,30,000 रहेका छन् भनेर आज राजधानी दैनिकले यो खबर छापेको छ। अर्को खबर समसँग, महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन पनि नमान्ने बताएका खबर। संसद सचिवालयकी एकजना महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख चुनावसँगै पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन्। दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो, तर उनले सांसद पदबाट राजीनामा नदी सभामुख पदबाट मात्रै राजीनामा दिए। उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन्। उनले आफू नेकपाको नेता नै नभएको भन्दै त्यो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेता बताउँछन्। उनको भनाई उद्धृत गर्दै नेकपाका एक नेताले भने, मैले किन राजीनामा दिने, मैले नेकपामा छैन, त्यही भएर त्यो पार्टीको सुझाव मान्न म बाध्य छैन। महराको भनाईसँग नेकपाका प्रमुख सचेतक देव गुरूङको धारणा पनि मिल्न गएको छ। प्रमुख सचेतक गुरूङले महरा नेकपामा नरहेकाले पार्टीको सुझाव मान्न बाध्यता नभएको बताउनु भएको छ। सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग अलग पार्टी थिए। तत्कालीन माओवादी केन्द्रका तर्फबाट महरा सभामुख बनेका थिए भने एमालेबाट डाक्टर शिवमाया तुम्बा हाम्फे उपसभामुख बन्नुभएको थियो। सभामुख र उपसभामुखको चुनाव हुँदा कांग्रेसले सभामुखमा उम्मेद्वारी दिएको थिएन भने उपसभामुखमा पुष्पा भूषाललाई उम्मेद्वार बनाएको थियो। महराले सांसदबाट राजीनामा नदिने भनेर भनेको यो खबर आज राजधानी दैनिकले छापेको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। अब उज्यालो फल्चामा अर्को गीत सुन्ने बेला भएको छ। गीत सुन्छौ, त्यसपछि फेरि पनि आउँछौ।
घुमते माँ नाउ है आँखा तिमी जुदाउना, आँखा तिमी जुदाउना बाजी माया फेरी गाह्रो हुन्छ फुकाउन फुकाउन। घुम्ते मा नाउ है भोलि जब हुन्छौ हामी अर्को सङ्ग टाढा टाढा फुल जस्तो माया पनि बिछाउने बन्छ काढा काढा। सुस्केराम रात बिछ सके छैन निदाउन निदाउन। घुम्तीमा नाउ है बतस मौड़ी उड़ी होड़ी आउँछा गीत मुख छूना छूना। एक्ले दिनों दुखी बनी पथ पीछ समझी रूना रूना। बतस मौड़ी उड़ी गीत मुझ सुना सुना। एकले दिनों दुखी बनी पथ प्रीत समझी रुना रुना। आउँदैन आगनामा पापी जुन के आउन के आउन। घुम्तीमा नाउ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाजे माया फेरी गाह्रो हुन्छ फुकाउन फुकाउन। घुम्तीमा
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। अनि उज्यालो फल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं। यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं।
आजको बजार
आजको बजारको पालो भएको छ र मैले नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी लिएर आएकी छु। आज अमेरिकी डलर एकको खरिदर 113.53 रूपियाँ, बिक्री दर 114.13 रूपियाँ रहेको छ। यस्तै युरोपियन डलर एकको खरिदर 126.51 रूपियाँ, बिक्री दर 127.18 रूपियाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिदर 146.18 रूपियाँ, बिक्री दर 146.95 रूपियाँ रहेको छ भने स्विस फ्रेङ्क एकको खरिदर 115.06 रूपियाँ, बिक्री दर 115.67 रूपियाँ रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिदर 77.67 रूपियाँ, बिक्री दर 78.08 रूपियाँ, क्यानेडियन डलर एकको खरिदर 86.43 रूपियाँ, बिक्री दर 86.88 रूपियाँ, सिंगापुर डलर एकको खरिदर 83.15 रूपियाँ, बिक्री दर 83.59 रूपियाँ रहेको छ। यस्तै चाइनिज युआन एकको खरिदर 16.03 रूपियाँ, बिक्री दर 16.11 रूपियाँ, साउदी अरेबियन रियल एकको खरिदर 30.27 रूपियाँ, बिक्री दर 30.43 रूपियाँ, कतारी रियल एकको खरिदर 31.18 रूपियाँ, बिक्री दर 31.35 रूपियाँ रहेको छ। यस्तै थाइबाट एकको खरिदर 3.75 रूपियाँ, बिक्री दर 3.77 रूपियाँ, यूएई दिराम एकको खरिदर 30.91 रूपियाँ, बिक्री दर 31.07 रूपियाँ, मलेसियन रिंगेट एकको खरिदर 27.12 रूपियाँ, बिक्री दर 27.26 रूपियाँ रहेको छ। यस्तै स्वीडिश क्रोनर एकको खरिदर 11.74 रूपियाँ, बिक्री दर 11.81 रूपियाँ, डेनिस क्रोनर एकको खरिदर 16.94 रूपियाँ, बिक्री दर 17.03 रूपियाँ, हङकङ डलर एकको खरिदर 14.48 रूपियाँ, बिक्री दर 14.55 रूपियाँ, कुवेती दिनार एकको खरिदर 374.26 रूपियाँ, बिक्री दर 376.24 रूपियाँ रहेको छ भने बहराइन दिनार एकको खरिदर 301.11 रूपियाँ रहेको छ अनि बिक्री दर 302.70 रूपियाँ रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यो हामीले उज्यालो पल्चामा। यस्तै आज तरकारीको भाउ तपाईसँग साट्नमा असमर्थ छु किनभने यति बेलासम्म कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको भाउ वेबसाइटमा उपलब्ध गराएको छैन। र सुन चाँदीको भावको कुरा गर्नुपर्दा चाहिँ सुन 80 तोलाको 70,600 रूपियाँ थियो अनि चाँदी चाहिँ 850 रूपियाँ थियो। आज के हुन्छ, सुन चाँदीको भाव घट्छ अथवा बढ्छ, यसबारेमा हामी सकेसम्म 12 बजेको नेपाल खबरमा जानकारी दिनेछौ। उज्यालो पल्चामा अब भने आजका पाहुनासँगको कुराकानी सुन्ने बेला भएको छ र आज हाम्रा पाहुनालाई लिएर आउँदै हुनुहुन्छ मोरङ सहकर्मी सुमन तिमल सिन्हा।
कार्यक्रम उज्यालो फल्सामा आज हामी एकजना यस्ता व्यक्तिसँग कुराकानी गर्छौ जो महिनावारी सम्बन्धी, महिलामा हुने महिनावारी सम्बन्धी चलन, नेपालको चलनको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धानकर्ताको रूपमा काम गर्दै आउनु भएको छ। उहाँ कास्कीको माछा पुछ्रे गाउँपालिकामा 2037 सालमा जन्मिनु भयो र 1 वर्षको उमेरमै बुबा आमा सहित, उहाँको बुबा इन्डियन आर्मी भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो र उहाँ सानैमा इन्डिया जानुभयो, अर्थात बुवाको कार्य क्षेत्रमा सँगसँगै जानुभयो र 16 वर्षसम्म प्लस टूसम्म उहीँ बसेर पढ्नुभयो भारतमा। त्यसपछि फर्किनुभयो, उहाँको उमेर 16 वर्षको थियो, पोखरा फर्केर कम्प्युटरमा बीएससी गर्नुभयो। त्यसपछि सन् 2003 काठमाडौँमा आउनुभयो मास्टर्स गर्नका लागि। झन्डै 16 वर्ष पहिला उहाँले काठमाडौँकै एउटा विद्यालयमा पढाउन थाल्नुभयो। 8 वर्षसम्म निजी विद्यालय कलेजहरूमा उहाँले पठन पाठन गराएको अनुभव छ। त्यसपछि उहाँ विभिन्न अनुसन्धानको क्षेत्रमा लाग्नुभयो। अनुसन्धानको क्षेत्रमा लागेको पनि 9 वर्ष भयो। शान्ति निर्माण, द्वन्द्वको विश्लेषण, मानव अधिकार रक्षकहरूको अवस्था, लैङ्गिक हिंसाको अवस्था कस्तो छ लगायतका क्षेत्रमा अनुसन्धान गर्दै आउनुभएका उहाँले अहिंसात्मक संसारको अभ्यासकर्ताको रूपमा पनि काम गर्दै आउनु भएको छ र अहिले महिनावारी सम्बन्धित चलनको देशका धेरै ठाउँमा गएर अनुसन्धान गर्दै आउनु भएको छ। समग्रमा उहाँको जीवन भोगाई, विभिन्न अनुसन्धानका विषयमा कुराकानी गर्छौ। उहाँ हुनुहुन्छ राज्यलक्ष्मी गुरुङ, यहाँलाई स्वागत छ।
धन्यवाद।
पोखरामा जन्मिनु भयो, 1 वर्षमै इन्डिया जानु पर्यो होइन, बिए भएर सिन्धुपाल्चोक जानुभयो, फर्केर काठमाडौँलाई कर्मथलो बनाउनु भएको छ, कस्तो लाग्दैछ?
राम्रो लागिरहेछ। अब सिन्धुपाल्चोक जाने चाहिँ गएको होइन, बिहा त काठमाडौँमै गरेको, भित्राउने चाहिँ सिन्धुपाल्चोकमा भित्राए पनि हामी एक दुई दिन बस्ने बित्तिकै काठमाडौँ नै फर्के, हाम्रो भेटै काठमाडौँमा भएको भएर
यहीँ पोखराको। त्यसपछि त्यो माछा पुछ्रे त्यतिखेरको काखमा जन्मिनु भयो होइन, माछा पुछ्रे अहिलेको गाउँपालिका याद छ?
त्यो जन्मेको बेलाको त याद छैन,
अहिलेको त्यो ठाउँ त्यो बस्ती,
अहिले त म गाउँ गएको पनि छैन, पोखरा चाहिँ जान्छु तर गाउँ चाहिँ गएको छैन। गाउँ चाहिँ म अन्तिम चोटि चाहिँ 14-15 उमेरको हुँदाखेरि चाहिँ गएको थियो, बजे बाजेहरू हुँदाथे। अब घर पनि सबै यतै आइसक्यो, तर आमा र बुवाको घर चाहिँ माछाकुच्रे गाउँपालिकामा पनि अहिले छ, तर म चाहिँ गएको छैन अहिले।
याद चाहिँ छ कि छैन त्यहाँ कहिले कहिले पुग्नु भएको छ?
एकचोटि चाहिँ त्यही 14-15 सालको हुँदाखेरि पुगे थिए। गाउँ चाहिँ याद छ,
भारतबाट फर्किँदा जतिखेर यहाँ फर्किनु पर्ने, नेपाल फर्किएपछि पोखरा पढ्न थाल्नु पर्थ्यो त्यतिखेर पुग्नु?
हजुर हजुर, त्यो बेला चाहिँ त्यही हाम्रो बिदाको बेलामा चाहिँ गइन्थ्यो, त्यही 2-3 दिन बसाइ हुन्थ्यो अनि त्यसको पछि फर्किने।
इन्डियाको चाहिँ कतिको सम्झना छ बुवा भारतीय सेनामा हुँदाखेरि?
अब बुवा चाहिँ गोर्खा रेजिमेन्टमा हुनुहुन्थ्यो होइन, अब त्यो त लगभग हामी 16-17 साले हामी त्यहाँ बसे, प्लस टू पनि त्यहीँ गरे होइन। अब त्यहाँको सम्झना भनेको चाहिँ अब के छ भने, 2 साल चाहिँ हाम्रो भारतीय सेनामा काम गर्ने साथीहरूलाई थाहा होला, 2 साल चाहिँ पिस हुन्छ, 2 साल चाहिँ फिल्ड हुन्छ। म्हणजे 2 साल चाहिँ बुवाहरू हामीसँगै हुन्थ्यो, 2 साल चाहिँ हामी चाहिँ छुट्टै बस्न पर्थ्यो, बुवाहरू चाहिँ अलिकति अप्ठ्यारो भएको ठाउँमा जानुहुन्थ्यो। अब लगभग भारतको चाहिँ साउथलाई छोडेर चाहिँ लगभग प्राय सबै क्षेत्रहरूमा चाहिँ बुवाको पोस्टिङ भइसकेको हुँदाखेरि हामीलाई पनि जाने अवसर चाहिँ पायो। त्यो भने चाहिँ एकदम बाल्यकालमा चाहिँ एकदम भारतको बारेमा चाहिँ धेरै नै थाहा छ भनौँ न।
थाहा छ
हजुर हजुर।
बुवा शान्ति हुजुरले ठिक छ, घरमा हुँदाखेरि त घर परिवारसँग कुरा हुन्थ्यो होइन, रमाइलो हुन्थ्यो होला। तपाईँहरूभन्दा बाहिर हुँदाखेरि चाहिँ कस्तो लाग्थ्यो?
यस्तो थियो, अब धेरै यो सेनामा भएको परिवारको भोगाई त्यस्तै हुन्छ होइन, अब बुवाहरू बाहिरै हुन्छ, आमाको नै मुख्य भूमिका हुन्छ होइन। पैसा त बाउले पठायो भने आमाले घरदेखि लिएर स्कुलदेखि लिएर अरू व्यवहारहरू पनि सबै आमाले गरिरहेको हुन्छ, अनि गुरुङ परिवारमा पनि अरू यो जो हाम्रो फाइनेन्सको व्यवस्थापन पनि आमाहरूले गर्ने भएर चाहिँ।
त्यो त फाइनेन्सका कुरा, यो पैसाका कुरा त फरक होला नि होइन, बुबा युद्धमै त हुने गएको त, सेनाको उसमा लडाएको भनेको त होइन।
अब युद्धै, अब मेरो बुवाको बेलामा चाहिँ युद्धको बेला चाहिँ परेन, तर आफ्टेर आफ्टेर ठाउँहरूमा चाहिँ जानुभयो, अनि यस्तो दुर्घटनाको खबरहरू पनि आउँथ्यो। त्यो चाहिँ प्रायः आमाले चाहिँ हामीलाई त्यो खबरहरू चाहिँ सुनाउनु हुन्थेन, तर यति चाहिँ थाहा थियो कि एकदमै अप्ठ्यारो ठाउँमा चाहिँ गइराख्नु भएको छ, तर यस्तो कुनै दुर्घटना भयो भने चाहिँ बताउनु चाहिँ हुँदैन त्यस्तो, र चाहिँ पर्दा नै परेन। त्यो बुवाको कहिले चिन्ता गर्न परिराखेन, आमाले चाहिँ त्यो जिम्मा लिनुहुन्थ्यो, हामीले चाहिँ त्यो होइन बुवालाई के हुन्छ या अरू के चिन्ता चाहिँ हामीलाई कहिले पनि भएन, आमा एक ढिक्क भएर हुन्छ नि सँगै थियो हामी।
1 वर्षको हुँदाखेरि जानुभयो, 16 वर्षमा फर्किनु भयो, त्यतिखेर फर्किँदा बुवा पनि सँगै फर्किनु भएको?
हजुर, सँगै फर्किनु भएको थियो, म रिटायर पनि हुनुभएको थियो। अनि एउटा चाहिँ के भयो भने, रिटायर भइसकेपछि नि 2 साल हामी थप बसे, प्लस टूसम्म चाहिँ इन्डियामै पढाइराख्ने भनेर, अनि ब्याचलर चाहिँ नेपाल किन गर्नपर्छ भन्ने भयो कि नेपाली नै हो हामी, अब नेपालकै वस्तुस्थिति चाहिँ बुझ्नपर्छ भनेर यो ब्याचलर चाहिँ नेपालमै गर्नपर्छ भनेर त्यही निर्णय गरेर सम्पूर्ण परिवार नै फर्केको हामी।
बुवा आमा चाहिँ अहिले कहाँ हुनुहुन्छ?
अहिले पोखरामा हुनुहुन्छ।
पोखरामा?
हजुर हजुर।
त्यसपछि काठमाडौँ छिर्नु भयो?
हजुर, मास्टर्स गर्नको लागि। मैले चाहिँ ब्याचलर कम्प्युटर साइन्समा गरेँ, हाम्रो गण्डकी बोर्डिङ को चाहिँ सिस्टर कलेज छ, गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सेस, र त्यो बेला चाहिँ मास्टर्स चाहिँ पोखरामा थिएन, त्यो बेला मास्टर गर्ने भनेर चाहिँ काठमाडौँ आएको हो त्यो बेला 2003 र लगभग हामी कम्प्युटर साइन्सको चाहिँ 2 ब्याच हो मास्टर्सको चाहिँ। हजुर हजुर, पोखरा युनिभर्सिटी,
पोखरा विश्वविद्यालयबाट।
हजुर हजुर।
कस्तो लाग्थ्यो अब पोखरा बसेर पढ्नु भयो, फेरि काठमाडौँ सर्नु पर्यो, अप्ठ्यारो थियो कि?
खासै एकदमै अप्ठ्यारो चाहिँ नभएन, पोखरामा चाहिँ अब जस्तो धेरै गुरुङ परिवारको पनि भारतीय सेनामा हुने, ब्रिटिस सेनामा हुने थियो होइन, त्यही भएर त्यो साथीहरू चाहिँ थियो जो चाहिँ एउटै भोगाएको थियो, र चाहिँ अप्ठ्यारो भनेको चाहिँ अब त्यही भाषामा कहिले कहिले, फेरि हिन्दी सिनेमा पनि सबैले हेरिरहेको थियो, त्यो बुझी चाहिँ हाल्थ्यो, तर अलिअलि कहिले कहिले रमाइलो चाहिँ हुन्थ्यो।
भाषामा समस्या थियो यहाँको?
भाषामा समस्या भन्दा पनि भाषामा रमाइलो चाहिँ धेरै हुन्थ्यो, जुन हिन्दी शब्दहरू प्रयोग गर्दाखेरि चाहिँ गलत बुझाइ हुने होइन, त्यसमा पनि कहिले त्यसमा चाहिँ गिज्याउने भन्दा पनि रमाइलो धेरै हुन्थ्यो।
अहिले पनि त्यो टोन चाहिँ छ होइन?
त्यो टोन चाहिँ मेरो छ अहिले पनि होइन, मलाई कस्तो लाग्छ भने धेरै हिन्दी सिनेमा भएर सबले बुझिहाल्छ, त्यही कारण त्यसलाई सुधार पनि कसले गर्दैन, रमाइलो मान्छन् झनै, अनि प्रायः चाहिँ उतापट पढेर आएको भनेपछि चाहिँ अलिकति हुन्छ नि सजिलो पनि मानिरहेको छ, त्यही भएर खासै समस्या भन्दा पनि भाषाले चाहिँ रमाइलो गर्ने झन् जोड्ने अवसर चाहिँ दिइरहेको हुन्छ।
कहिलेदेखि यहाँको अलिकति आफ्नै गतिमा आफैले केही गर्न सक्छु भन्ने भन्ने कुरा कहाँबाट सुरु भयो?
अब यस्तो हो, 2003 मेरो चाहिँ ब्याचलर सिद्धिएपछि एउटा मनमा के आयो भने चाहिँ अब जीवनमा के गर्ने हो त होइन, पोखराबाट नेपालमा ठुलै सहर भए पनि एउटा मनमा के आयो भने आफै पनि केही गर्न पर्छ, अलिकति अध्ययन पनि आफै गर्न पर्यो भनेर चाहिँ अब काठमाडौँ भनौँ ठुलै सहरमा आयो र चाहिँ मास्टर्स जोइन गर्दा पनि सँगसँगै काम पनि गरियो, किनकि त्यो बेला पनि अब कम्प्युटर साइन्स अहिले पनि महँगै छ, त्यो बेला पनि महँगै थियो, अनि त्यसलाई चाहिँ कसरी चाहिँ मैले गर्न सक्छ भनेर चाहिँ मैले त्यही बेला पढाउन पनि सुरु गरेँ होइन, पढ्ने र पढाउने जस्तो म 2000 अहिले पनि पढि पनि रहेको छु म सँगैसँगै, र मेरो काठमाडौँको बसाइमा चाहिँ काम र पढ्ने चाहिँ सँगैसँगै भइरहेको छ।
तपाईँलाई त्यतिखेर पैसाको आवश्यकता थियो त? थिएन नि,
पैसाको आवश्यकता त भइहाल्छ नि होइन,
बुवा अब भारतीय सेनामा हुनुहुन्थ्यो, अब यतातिर त्यत्रो धेरै आर्थिक अभावले त गाँजेको त होइन,
यस्तो छ अब यसमा पनि यो पनि कुरा आउँछ कि अब जस्तो हामीलाई यो स्कलरसिप भन्ने कुराहरू चाहिँ म पहिलोचोटि 2003-04 आइसकेपछि यो अरूले पैसा तिरेर पनि पढाउने हुन्छ भन्ने पनि थाहा थिएन कि, आफूले पढ्ने भनेपछि चाहिँ आफूले पैसा खोजेर पढ्ने हो भन्ने थियो, र मेरो अचम्मको के छ भने म ब्याचलरमा पनि टपै गरेको हो, गोल्ड मेडलिस्टै हो म आफ्नो ब्याचको होइन, तर यो स्कलरसिप भन्ने थाहा थिएन होइन, भने चाहिँ आफै नै निजी कलेजेसहरूमा पढे आफैले नै तिरेर पढेको हो, र अन्तिममा आएर चाहिँ अहिले 2-3 फेलोसिपमा चाहिँ म विदेश चाहिँ गएँ स्कलरसिप, त्यो पछि आएर थाहा पाएँ होइन, र चाहिँ मैले एकदम महँगो कलेजमै पढेँ र त्यसको व्यवस्थापन पनि मैले आफै नै गरेँ, यो परिवारमा पनि म 3 सन्तान छ होइन, अब साथीहरूलाई थाहा पनि होला भारतीय सेनाको एकदमै धेरै पनि पेन्सन हुन्न, तर एकदम आफ्टेरो पढ्दा भन्दा पनि अब एउटा उमेर होइन, म यहाँ आउँदा 21-22 सालको थियो, र त्यसमा चाहिँ आफ्नो फाइनेन्सियल जिम्मेवारी चाहिँ आफ्नै हुन्छ, आमा बुवासँग मागिराख्ने भन्दाखेरि म 2003 आइसकेपछि मैले आमा बुवासँग कहिले पनि हुन्छ नि मलाई मदत चाहियो होइन पैसा दिन पर्यो भनेर चाहिँ कहिले गरेन,
निजी विद्यालयमा पढाउनुहुन्थ्यो होइन,
निजी विद्यालयमा पढाउँथे।
कति थियो त्यतिखेर स्यालेरी पैसा कति?
मेरो पहिलो तलब चाहिँ 11,000 थियो,
सुरुमै 11,000 थियो, सन् 2003 कुरा गर्दैछौ है,
हजुर पहिलो स्यालेरी त्यो चाहिँ मेरो सेकेन्ड जब थियो, म ब्याचलर पढाउँदै 1 काम गरेको थिएँ, त्यो बेला पनि लगभग 8,000 तलब थियो, र चाहिँ मेरो पहिलो जबमै 11,500, त्यो पनि मैले त्यो निगोसिएट गर्दा भन्दा पनि त्यो नै हाम्रो स्ट्यान्डर्ड तलबै थियो, त्यसको आधारमै दियो।
9 जति पढाउनु भयो?
हजुर पढाए।
त्यसपछि अनुसन्धानतिर लाग्नुभयो?
हजुर यो यस्तो भयो, त्यो बेला चाहिँ तपाईँलाई कति इच्छा होला त्यो जान्ने होइन, त्यो बेला 2006-2008 कुरा हो, त्यो बेला म प्राचार्यको रूपमा काम गरिरहेको थियो र हामी शान्ति प्रक्रियातिर पनि आइरहेको थियो, र त्यसमा पनि मलाई आफ्नै कार्यक्षेत्रमा पनि धेरै चुनौतीहरू आइरहेको थियो, र मनमा
कार्यक्षेत्र भनेको प्राचार्यको रूपमा एउटा कलेजमा पढाउँदाखेरि कि?
हजुर 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 ठ्याक्कै कलेजमा प्राचार्यको रूपमा पढाउँदाखेरि पनि एउटा के हुन्छ निजी कलेज पढाउँदा पनि विद्यार्थीहरू पनि अब कति चाहिँ करले आइरहेको हुन्छ, एउटा दुईटा त आफ्नो इच्छाले पनि आइरहेको हुन्छ, अनि मनमा के आयो भने जो करमा लागेको विद्यार्थीलाई चाहिँ एउटा पढाइरहेको छ, र देशमा पनि यस्तो उथलपुथल आइरहेछ होइन, यति द्वन्द्व किन भइरहेछ, अनि शान्ति प्रक्रियाको पनि धेरैहरू पहलहरू भइरहेको थियो, साथीहरूले सम्झिन्छ भने 2008 त्यो अनुभवहरू याद गर्नुभएको छ, अनि मलाई एकदमै ठ्याक्कै आफ्नो कार्यक्षेत्रमा पनि त्योहरू त्योले असरहरू पर्न जाँदाखेरि चाहिँ मेरो मनमा चाहिँ के आयो भने यसको कारणहरू के होला होइन, द्वन्द्वको कारणहरू के होला, शान्ति प्रक्रिया कसरी ल्याउन सकिन्छ, धेरै मुद्दाहरू थियो, त्यो मुद्दाहरूलाई बुझ्न पर्छ भनेपछि चाहिँ मैले ठ्याक्कै आफ्नो अनुसन्धानतिर लागे होइन, पढ्ने त पहिले नै पढिरहे पनि यो यसलाई के भन्न सकिन्छ हामीले यो द्वन्द्व र शान्ति र समाजशास्त्रतिर चाहिँ अलिकति ढल्किएर गए, समाज बुझ्ने
मैले अझै नबुझेको कुरा साइन्स पढ्नुभयो, कम्प्युटर साइन्स थियो पनि है, तर तपाईँ अहिले शोधकर्ता अथवा विभिन्न अनुसन्धानकर्ताको रूपमा काम गर्दै हुनुहुन्छ।
अब यसमा तपाईँ रमाइलो पनि के लाग्न सक्छ भने यो म अहिले चाहिँ समाजशास्त्रको विद्यार्थी नै भनौँ होइन, तर त्योभन्दा पहिला म बीचमा चाहिँ मैले एमबीए पनि गरेँ होइन, त्यो चाहिँ कसरी भयो भने अब यो ठ्याक्कै एउटा मध्यम वर्गको कहानी नै हुन सकिन्छ होइन, पहिला तपाईँ साइन्स पढ्नुभयो, काम गर्दा गर्दा चाहिँ तपाईँ अलि माथिको तहमा पुगिसकेपछि हामीले कसरी व्यवस्थापन गर्नुपर्छ, व्यवस्थापन गर्ने पनि एउटा हुन्छ नि लय लयमा पनि गर्न सकिन्छ, तर यसको अध्ययन गरेर गर्दा राम्रो हुन्छ भनेर मैले एमबीए पनि गरेँ, र त्यसको पछि पछि चाहिँ आफ्नो भोगाई जीवनको भोगाई अलिक फरक फरक आउँदाखेरि चाहिँ नयाँ नयाँ प्रश्नहरू मेरो मनमा जाग्यो र त्यो प्रश्नलाई उत्तर कतातिर पाउँछ भन्दाखेरि ठ्याक्कै समाजशास्त्रतिर उत्तर पाउँछ भनेर म त्यहाँबाट ढल्केर चाहिँ मेरो समाजशास्त्रको अध्ययन चाहिँ त्यहाँबाट सुरु भयो। लगभग 2009 चाहिँ म के भन्छु भने मेरो सानोको रुचाइ पनि हुन सकिन्छ तर त्यो मेरो जुन दिमागमा आइरहेको प्रश्नको उत्तर चाहिँ मैले यो विधामा गएर पढ्यो भने चाहिँ यो विधामा गयो भने चाहिँ मलाई पाउँछ भने ठ्याक्कै पहिला विज्ञान पढ सुरु गरेँ फेरि व्यवस्थापनमा गएर फेरि समाजशास्त्रतिर ढल्किरहेको हो।
9 भयो होइन अनुसन्धानमा लाग्नुभयो?
हजुर हजुर।
के को अनुसन्धान गर्नुभयो?
मुख्यत चाहिँ पहिलो मेरो अनुसन्धान भनेको चाहिँ यो शान्ति प्रक्रियामै थियो होइन। त्यसमा चाहिँ हाम्रो जुन प्राइभेट सेक्टर छ निजी क्षेत्रहरूको चाहिँ विश्वभरिमै के आइरहेछ भन्यो भने जुन निजी क्षेत्र जुन त्यही समाजको हुन्छ त्यही राष्ट्रको हुन्छ त्यो चाहिँ अन्तर्राष्ट्रिय निजी उसबाट भन्दा पनि निजी क्षेत्रको आफ्नो एउटा भूमिका हुन जान्छ किनकि जब कुनै पनि ठाउँमा चाहिँ अशान्ति हुन्छ त्यसले चाहिँ काम गर्न असजिलो पर्न जान्छ भनेर त्यही विषयमा चाहिँ यसले अङ्ग्रेजीमा भन्दाखेरि रोल अफ प्राइभेट सेक्टर इन पिस प्रोसेस भनेर यसमा फेरि कस्तो छ भने पहिलाको अध्ययनहरूले के भन्छ भने यो निजी क्षेत्र भनेको चाहिँ मुनाफामूलक मात्रै हो मुनाफाको लागि यसले द्वन्द्व पनि गर्न सक्छ भनेर पहिला धेरै अध्ययन त्यसमा भयो। पछि चाहिँ अरू भोगाईहरूबाट पनि अरू क्षेत्रहरूको होइन यो द्वन्द्वसँग पीड़ित भएको राष्ट्रहरूसँग पनि बुझ्दाखेरि के देखियो भने निजी क्षेत्र भनेको त नेपालको निजी क्षेत्र त नेपालमै बस्ने भयो यहाँ द्वन्द्व भइरहेछ भन्यो भने त त्यसले काम गर्ने अवसरहरू चाहिँ पाइरहेको हुन्न होइन काम यो सप्लाई चेनलाई पनि असर पारिरहेको हुन्छ त्यहाँ पनि रूल अफ ल चाहिँ हुन्न त्यसले असर पार्छ भनेर निजी क्षेत्रको पनि यो शान्तिमा चाहिँ केही न केही भूमिका हुन्छ भनेर त्यो भूमिकालाई हेर्नको लागि चाहिँ त्यो पहिलो चाहिँ अध्ययन त्यसमा थियो होइन। त्यसको पछि चाहिँ अब शान्तिको हुँदाखेरि अब लैङ्गिक महिला हुनेको उसमा पनि लैङ्गिकताको पनि धेरै चुनौतीहरू देखियो त्यसमा पनि जेन्डर बेस भाइलेन्समा पनि अध्ययनहरू गरियो होइन। मुख्यत चाहिँ यो भूकम्पको पछि पनि यो भूकम्प प्रभावित क्षेत्रहरूमा र यो क्याम्पहरूमा पनि कस्तो खाले चाहिँ सुरक्षा सम्बन्धी चुनौतीहरू आइरहेछ लैङ्गिक हिंसा कस्तो छ भन्ने अध्ययनहरू गरियो होइन। त्यसको पछि चाहिँ यो मानव अधिकार रक्षक धेरै साथीहरूलाई थाहा होला मानव अधिकारको मुद्दा यो सञ्जालहरू पनि धेरै छ होइन मानव अधिकारमा मुद्दा काम गर्ने साथीहरू गाउँ जिल्लाहरूमा पनि छ क्षेत्रीय स्तरमा पनि मानव अधिकार रक्षकहरू यिनीहरूले चाहिँ समुदायमा भइरहेको चाहिँ धेरै मानव अधिकारको मुद्दाहरू कति कति त यो लैङ्गिकता हिंसाको पनि मुद्दाहरू उठान गर्दाखेरि सरकारसँग मात्रै होइन कहिले राजनीतिक दलदेखि समुदायदेखि कहिले एउटा निजी व्यक्तिबाट पनि चाहिँ धेरै चुनौतीहरू आइरहेको हुन्छ र त्यसमा मेरो मुख्य फोकस चाहिँ मानव अधिकार रक्षकले यस्तो मुद्दाहरू उठान गर्दाखेरि कस्तो जोखिम पर्छ त्यो जोखिमलाई न्यूनीकरण कसरी गर्न सक्छ भन्ने अध्ययन थियो र हाल आएर चाहिँ अहिले चाहिँ मैले के गरिरहेको छु भने यो महिनावारी सम्बन्धी चाहिँ अहिले एकदमै मुद्दा उठिरहेछ र कतिले चाहिँ यसलाई यो जेन्डर बेस्ड भाइलेन्स पनि भनिरहेको हुन्छ होइन त्यससँग लिङ्क गरेर गरिरहेको हुन्छ त्यसमा महिनावारीको चाहिँ नेपालभरि नै विभिन्न समुदायमा विभिन्न क्षेत्रमा चाहिँ कस्तो चलनहरू छ त्यो चलनको पछाडिको पुराना चलन कसरी छ त्यो चलनहरू कसरी परिमार्जित भइरहेछ त्यसमा चाहिँ हाम्रो धार्मिक ग्रन्थहरूमा के लेखिरहेछ राज्यले कसरी लिइरहेछ र अर्को चाहिँ यो जुन चलनहरू छ त्यो पनि एउटा ज्ञानै हो त्यो ज्ञानको चाहिँ स्रोत कहाँबाट छ त्यो ज्ञान कसरी परिवर्तन भइरहेछ र अर्को एकदम महत्वपूर्ण भनेको चाहिँ त्यो ज्ञान जो छ त्यसले चाहिँ महिलाले आफूलाई महिला भनेको को हो र आफ्नो हुन्छ नि आफ्नो परिधि भनेको के हो त्यसलाई कसरी असर पारिरहेछ त्योलाई विश्लेषण गर्ने चाहिँ मुख्य हुन्छ नि माने चाहिँ महिनावारीको चाहिँ समाजशास्त्रीय अर्थ चाहिँ के रहेछ यसको ज्ञान चाहिँ कसरी उत्पादन भइरहेछ त्यसमा चाहिँ एकदमै यो अध्ययनले चाहिँ फोकस गरिरहेछ। नेपालभरि नै लगभग 13 जिल्लामा गएर म चाहिँ हामी पश्चिमतिर गएको होइन लगभग हामी कञ्चनपुर जुम्ला दैलेख रोल्पा कपिलवस्तु यो 5-6 जिल्लामा गएर चाहिँ एकदमै होइन 10-15 बसेर महिलाहरूसँग त्यहाँको हाम्रो कि इन्फर्मेन्टहरू स्टेक होल्डरहरूसँग पनि विभिन्न अन्तर्वार्ता
मैले भनेको 13 जिल्लामा चाहिँ यहाँहरूले त्यसको अनुसन्धान गर्दै हुनुहुन्छ अहिले 4-5 जिल्लामा पुग्नुभयो होइन अरू जिल्लामा बाँकी नै छ जस्तो यो बीचमा के पाइयो त के चाहिँ देखिँदो रहेछ यो महिनावारीसँग सम्बन्धित कुरालाई हेर्ने हो भनेदेखि चाहिँ मेन कुरा हेरौँ न सानै उमेरमा हुने जुन गरिने व्यवहारहरू भनौँ न भर्खर महिनावारीको पहिलो फेजमा हुने
पहिलो फेजमा भन्नाले चाहिँ पहिलोचोटि हो। अब यस्तो छ, यसको अब जसरी मैले भनिहालेँ, हामी विभिन्न जिल्लामा गएर विभिन्न समुदायमा गएर र त्यो जिल्लाको भित्र पनि, जस्तो हामी रोल्पामा जाँदाखेरि होइन, रोल्पामा हाम्रो मगर पनि छन्, ब्राह्मण पनि छन्, छेत्री पनि छन्, दलित पनि छ, हामीले थारूहरूलाई पनि विभिन्न समुदायमा चाहिँ यसलाई विभिन्न रूपमा हेरिरहेको छन् होइन,
जस्तो
हेरिँदो रहेछ। अनि अर्को चाहिँ जस्तो तपाईँलाई रमाइलो के राख्ला, जस्तो थारूमा चाहिँ यसलाई फुल फुलेको भनिरहेको हुन्छ होइन, कुनै ठाउँमा चाहिँ त्यसलाई एकदमै पहिलोचोटिको महिनावारीमा चाहिँ कै दिन छ दिन राख्ने, कै दिन बाह्र दिन राख्ने, कै दिन बीस दिन राख्ने भन्ने पनि प्रक्रियाहरू रहेछ। यसमा यसको मुख्य निचोड चाहिँ जस्तो अहिले चाहिँ हामीलाई के लाग्छ भने महिनावारी भनेको चाहिँ एकदम यसको चलन भनेको चाहिँ ठ्याक्कै यस्तै नै छ, यो महिनावारी त जहिले पनि अपवित्र थियो, यो त चलन फेर्नै सक्दैन भन्ने जुन हाम्रो बुझाइ छ, यो हाम्रो अध्ययनले चाहिँ के देखाउँछ भने महिनावारीको बुझाइ पनि हरेक पिँढीदेखि त्यो के परिवर्तन भएर आइरहेको छ। जस्तो तपाईँलाई के रमाइलो लाग्ला भने जुम्लामा र रोल्पामा हामीले महिलाहरूलाई सोद्धाखेरि चाहिँ के प्रयोग थिए, उहाँ पहिलाको चाहिँ महिलाहरूले चाहिँ त्यो बेला कट्टु हुन्थेन भनेपछि पेटमा चाहिँ तपाईँले होइन तपाईँको धागो जस्तो अलिक ठुलो बानेर पटुकोमा चाहिँ त्यसरी अड्काएर राख्थ्यो र उहाँहरूले सफाई गर्नको लागि के प्रयोग गर्नुहुन्थ्यो भने कपडाको भित्र खरानी राख्छ नि, खरानीले लेप्दाखेरि रगत पनि अलिकति राम्रोले सुक्ने होइन, अनि सफाई पनि हुन्छ भने पहिला साबुनहरू थिएन होइन, हजुर हजुर हामीले बजेहरूसँग कुरा गर्दा पहिलाको तहमा के थियो। अनि अर्को रमाइलो के लाग्यो भने जब यो आसामको हाम्रो जुम्लाको साथीहरू माइग्रेसन भएर इन्डियातिर जाँदाखेरि पनि त्यो पहिलो जेनेरेसन जो पिँढी जो इन्डिया गए त्यहाँबाट चाहिँ यो कट्टु भन्ने कुरा चाहिँ कहाँबाट आयो भन्ने कुरा पनि त्यहाँबाट पनि आएको पनि कथाहरू आयो होइन। र त्यसै गरेर तपाईँलाई रमाइलो के लाग्ला भने आसाममा अहिले हामीले के भने छौपडीको कुरा गरिरहेको हुन्छौँ, त्यहाँ छौपडी पनि रमाइलो के कुरा आयो भने बजेहरूसँग कुरा गर्दाखेरिको छौपडीको रूप अर्कै थियो, पहिला चाहिँ कटेरामा बस्थ्यो होला होइन, जङ्गलमा बस्थ्यो, फेरि त्यो छौ त्यो छौ गोठ जो भनौँ न त्यो चाहिँ तह नजिक नजिक आइरहेको पनि देखिरहेको छ होइन, त्यसको छौपडीको रूप त्यसको चाहिँ घरबाट कति टाढा राख्ने होइन, त्यो गोठमा के राख्ने भन्ने पनि परिवर्तन भइरहेको छ।
भने जस्तै त्यो खरानीका कुराहरू होस् अथवा पटुका बाँधेर चाहिँ त्यो प्रयोग गर्ने कुरा, यी विभिन्न कुराहरूलाई हेर्ने भने कहाँबाट चेन्ज भएको, जस्तो यो अहिले यहाँले भन्नुभयो चेन्जका कुरा गर्दाखेरि परिवर्तनका कुरा,
अब परिवर्तनको त धेरै कुराहरू छन्
होइन, भनेको त्यो समुदाय जहाँ गएर गर्नुभएको छ, हामी सबै ठाउँमा नजाउँ,
हजुर हजुर हजुर, जस्तो एउटा मैले भनिहालेँ जो आसाममा चाहिँ तपाईँको त्यहाँ आसामको जब केटाहरू चाहिँ माइग्रेट भएर चाहिँ मुम्बईतिर गयो, गुजराततिर गयो, आफ्नो श्रीमतीहरू लिएर जाँदाखेरि पनि के देख्यो भने त्यहाँ अरू ठाउँमा चाहिँ के प्रयोग गर्ने रहेछ भन्ने चाहिँ हुन्छ नि, नजिकको आफ्नो अडोसी पडोसीसँग सिकेर के थाहा पायो भने ए यो कट्टु पनि प्रयोग हुने रहेछ भन्दाखेरि त्यहाँबाट नै सिक्यो भने त्यो माइग्रेट
त्यहाँबाट लिएर
आयो हजुर, मैले त्यो पर्टिकुलर समुदायको भनिरहेको छु, फेरि सबैको भने होइन, भनेपछि माइग्रेसनले पनि के गरिरहेको छ, नयाँ ज्ञानहरू ल्याइरहेको हुन्छ होइन। र अर्को चाहिँ के देखिन्छ भने राज्यको या चाहिँ हाम्रो संस्थाहरूले जुन नयाँ नयाँ प्रोजेक्टहरू ल्याइरहेको हुन्छ त्यसले पनि असर पारिरहेको हुन्छ। जस्तो तपाईँलाई रमाइलो लाग्ला, अछाममा पहिला चाहिँ के थियो भने सामूहिक रूपमा चाहिँ हाम्रो छाउगोठहरू हुन्थ्यो, धेरै महिलाहरू सँगै बस्थ्यो, र पछि चाहिँ हाम्रो 90-95 दशकमा जुन हाम्रो एड्सको कुरा आयो, त्यहाँ चाहिँ धेरै एड्स को होइन अभियानहरू गयो, र के कुरा आयो भने चाहिँ रगतबाट चाहिँ के हुन्छ एड्स सर्छ भनिसकेपछि त महिनावारीमा रगतै बग्ने भयो भने चाहिँ त्यो बेलाबाट त्यो सामूहिक रूपमा बस्ने छाउगोठ चाहिँ छुट्टै छुट्टै भएर गयो कि होइन, अनि भने चाहिँ त्यो संस्थाको अभियानले पनि त्यसलाई पनि के गरिरहेको छ, असर पारिरहेको हुन्छ।
जस्तो यो अनुसन्धान जुन यहाँहरूले गर्दै हुनुहुन्छ यसले के दिन्छ,
यो अनुसन्धानको एउटा त यो समाजशास्त्रीय अध्ययन पनि हो होइन, ज्ञान कहाँबाट उत्पादन हुने रहेछ होइन, कसरी परिवर्तन ल्याउँछ, जस्तो महिनावारीमा अहिले धेरै हाम्रो क्याम्पेनहरू भइरहेछ नि, यसलाई त जेन्डरसँग लिङ्क गरिरहेछ, परिवर्तनको लागि हामी धेरै अभ्यास गरिरहेछ नि, भनेपछि त्यसमा चाहिँ समुदायको बुझाइ के रहेछ, त्यसको त्यो समुदायको लागि महिनावारी को मूल्य के रहेछ, यसको मान्यता के रहेछ, त्यो बुझाइको हो होइन। र अर्को चाहिँ जुन हाम्रो बुझाइ के छ भने कुनै पनि चिज भनेको जहिले पनि एउटै हुन्छ भन्ने बुझाइ छ नि, यो एउटै थियो त के चाहिँ जहिले पनि हामीले के गरिरहेको हुन्छ भने पुराणमा यस्तो लेखेछ, वेदमा यस्तो लेखेछ, या कुरानमा यस्तो लेखेछ भनिरहेछ, तर त्यो लेखेको कुरा चाहिँ पिँढीदर कसरी व्याख्या भइरहेछ, त्यो व्याख्या गर्नेमा चाहिँ मुख्य भूमिका कसको छ होइन। र यदि हामीले चाहिँ यसको बारेमा केही कुराहरू उठाउने छ भने समुदायले यसलाई कसरी लिइरहेको हुन्छ, किनकि हामीले नियमहरू चाहिँ काठमाडौँमा बनाए पनि त्यो समुदायको लागि त्यो महिनावारीको प्रक्रिया कतिको महत्वपूर्ण छ, त्यसमा कसरी
हो
कसरी काम गर्न सकिन्छ हामीले सामूहिक रूपमा. अर्को चाहिँ यो प्रोजेक्टको नाम पनि डिग्निटी विदाउट डेन्जर होइन, यसमा चाहिँ महिलाको सम्मान मात्रै होइन समुदायको पनि सम्मान कसरी अगाडि लैजाने भन्ने कुरा पनि आइरहेको हुन्छ.
पोखरा हुनुहुन्थ्यो, काठमाडौँ आउनुभयो, घर परिवारहरू सबै छोड्नुभयो, अनि यो बिहे कहिले भयो?
बिहे मेरो 2009 भयो होइन, र समय मिलाउने त खासै
होइन भनेको यत्रो यो पढाइ यत्रो अनुसन्धान यी सबै कुरालाई सरसर्ती हेर्ने हो भने आफ्नो घर परिवारका कुराहरू, अब त्यसपछि त आफ्नो जिन्दगी दाम्पत्य जीवनका कुराहरू कहाँबाट सुरु भयो भनेर.
होइन, परिवारमा मेरो श्रीमान हुनुहुन्छ र मेरो छोरी छ होइन, छोरी छ 8 वर्षको छोरी छ. अब यसमा चाहिँ मलाई एउटा भन्न मन लागिहाल्यो कसरी मिलाउने भन्ने कुरा चाहिँ. अब मेरो म फेरि एकल महिला होइन, मेरो श्रीमान पनि छ होइन, मेरो आफ्नो परिवार पनि छ, र त्यो त काम त बाँडफाँडो गरिहाल्न पर्यो. अब हामी दुइटै काम गर्छौँ भने पनि हाम्रो घरमा हाम्रो काम गर्ने दिदी पनि हुनुहुन्छ होइन, उहाँले पनि त्यो जिम्मेवारी निर्वाह गरिराख्नु भएको छ. र जसरी भन्छ नि कि एउटा सन्तानलाई हुर्काउनको लागि एउटा गाउँ चाहिन्छ, अब हामी गाउँमा नबसे पनि हामी 3 जनाको सहयोग र सहकार्यबाट चाहिँ हामीले के गरिरहेछौँ भने आफ्नो छोरी पनि
होइन, बिहे गर्नुभन्दा पहिला यहाँको श्रीमानसँग अथवा चिनजान थियो कि थिएन?
चिनजान यस्तो हो, चिनजान
लभ म्यारेज कि एरेन्ज
म्यारेज, यो लभ म्यारेज पनि नभनौँ अरेन्ज पनि नभनौँ, सेल्फ अरेन्ज हो होइन. उहाँले चाहिँ मेरो आमा बुवासँग भन्दा पनि मसँग कुरा गर्न आउनुभयो, अनि कुरा आइसकेपछि चाहिँ मैले हुन्छ भन्ने हो होइन, अनि भेटाउन चाहिँ लैगए हो परिवारमा. तर परिवारमा भेटाउँदाखेरि उहाँको स्वीकृति र अस्वीकृति भन्दा पनि एउटा भेटाउने उस हो, त्यही कारण ठ्याक्कै लभ म्यारेज पनि नभनौँ अरेन्ज म्यारेज पनि नभनौँ, मसँग माग्न आउनुभयो, मैले अँ भनेर चाहिँ बिहा गरे हो.
यहाँको व्यक्तिगत कुरा गर्दैछु, कति बजे उठ्नुहुन्छ बिहान?
म लगभग 7-7:30 काम छैन भने होइन, केही मेरो चाहिँ अध्ययन गर्नपर्ने छ होइन, यही केही विशेष छ भने चाहिँ म प्रायः चाहिँ बिहान 5-6 बजे पनि उठ्न सक्छु, तर प्रायः म राति काम गर्ने मान्छे हो.
कति बजे राति कति बजेसम्म काम?
म काम पऱ्यो भने त 4-5 बजेसम्म पनि काम गरिदिन्छु बिहान.
रातभरि
गर्न
कतिखेर सुत्ने फेरि?
त्यो 2-3 घन्टा गरेर पनि, तर त्यो काम चाहिँ हुन पर्यो, त्यो त्यसै चाहिँ गर्दैन, तर म राति काम गर्ने मान्छे हो धेरै. बिहान चाहिँ त्यही एकदमै ठुलै काम भए पनि त्यही हो नि, 2 घन्टा 5 बजेसम्म काम गरेँ, 2 घन्टा सुते, 7 बजे उठेर चाहिँ जाने होस्, त्यो बिहान उठेर चाहिँ म गर्छु भन्ने होइन, मलाई निद्रा लाग्दैन काम नसिद्धेसम्म.
त्यस्तो हुन्छ
हजुर,
स्ट्रङ जस्तो देखिनुहुन्छ क्या, कहिले रुनु भएको छ?
रुनी त अब हजुरलाई होइन, अहिंसात्मक संसारको मेरो झुकाव पनि मुख्य त त्यसमै हो होइन, हामी एकदमै बलियो भएर आइरहेको हुन्छ होइन, तर बलियो त हामीले एउटा के गरिरहेको हुन्छ भने आफूलाई सुरक्षित पार्नको लागि पनि हामीले बलियोको रूपमा आइरहेको हुन्छ होइन. तर अहिंसात्मक संसारको अब रुनी नै भन्दा पनि यो अहिंसात्मक संसारको मेरो झुकाव चाहिँ त्यहीबाट आयो कि, विभिन्न हाम्रो अनुभूतिहरू हुन्छ र रुनी भनेको पनि एउटा आफूलाई चाहिँ अभिव्यक्त गर्ने हुन्छ, र अहिंसात्मक संसारमा आइसकेपछि चाहिँ आनन्दको रुवाई चाहिँ धेरै भएको छ. अब यो भनेको होइन रमाइलो लाएर रोएको भने होइन, तर आफूलाई चाहिँ पीडाबाट पनि त्यो रुवाईबाट अभिव्यक्त गर्दाखेरि पनि एकदम होइन के भन्छ रिलिफ भएको जस्तो अनुभूति चाहिँ हुन्छ.
के कुरा चाहिँ यहाँलाई साह्रै रमाइलो लाग्छ, मनपर्ने कुरा के हो?
मनपर्ने कुरा त मलाई मनपर्ने कुरा त म एकदम मुभी चाहिँ एकदम धेरै हेर्छु, र रमाइलो भनेको किताबहरू पढ्ने, र अरू त खासै म एकदम मलाई यस्तो घुम्नेको पनि धेरै सोख छैन, मुभी हेर्ने, किताब पढ्ने, साथीसँग भेट्ने त्यति मात्रै हो, साथी पनि मेरो धेरै छैन.
गीतहरू सुन्नुहुन्छ?
गीत खासै सुन्दैन म,
सुन्नुहुन्न?
सुन्दैन, 1-2 गीत त्यही 1 हप्तामा 1 चोटि सुने मात्रै, म खासै गाना सुन्ने मान्छे.
कुन गीत चाहिँ मनपर्छ नेपाली गीत?
नेपाली अहिले चाहिँ होइन, मेरो श्रीमानलाई चाहिँ धोरी गीत एकदम मनपर्ने भएर त्यो उहाँले सुनाइ सुनाएर चाहिँ उहाँबाट चाहिँ त्यो एउटा त्यो घुम्तिनिर भेट भयो भन्ने एउटा उहाँले सुनाएर अहिले चाहिँ अहिले गलबन्दीवाला गाना पनि एकदम होइन, अस्ति नै हामी फिल्डमा जाँदाखेरि पनि एउटा साथी रहेछ उहाँलाई चाहिँ एकदम लोकधरी मनपर्ने, अनि बजाएको बजाइ गरेपछि चाहिँ मलाई पनि त्यो रमाइलो लाग्छ सुन्दाखेरि
घुम्तीतिर. हुन्छ, धेरै धन्यवाद छ उज्यालो फल्सामा कुराकानी गरिदिनु भयो.
हस्, धेरै धेरै धन्यवाद.
आजका पाहुना अनुसन्धानकर्ता राज्यलक्ष्मी गुरूङसँग कुरा गर्दै हुनुहुन्थ्यो मोरङ सहकर्मी सुमन थिमेल सिन्हा. त्यसपछि हाम्रो आजका पाहुनाको रोजाईको गीत सुन्यौं हामीले. घुम्तिनेर लेट भयो सानो मायालाई बाटैमा भेट भयो. बाटैमा भेट भयो भन्दा भन्दै तपाईँसँग चाहिँ छुट्ने बेला भइसकेको छ. मेरो उज्यालो पल्चाको हामी अन्तिम अन्तिमतिर पनि आइपुगिसकेका छौं. उज्यालो पल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं अनि यो बीचमा विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं भने हामीलाई काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ. सँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com पनि सुन्न सक्नुहुन्छ. र भर्खरै रेडियो खोल्नु भएको छ, आजको कार्यक्रम सुन्न छुटाउनु भएको छ, अब कति बेला कसरी सुन्ने होला भन्ने लागेको छ भनेदेखि हामीलाई डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुनेछ. हामीलाई हाम्रो भेट फेरि पनि अरू कार्यक्रममा पनि हुने नै छ. आजलाई भने उज्यालो पल्चाको समय सकिएको छ. आज हामीले विश्व इतिहासमा आजको दिन सिप्रो रोजगारीमा काठमाडौँको न्यू रोड खासा बजार गेट नजिकै बहुसीको टोलमा कपड़ा व्यापार गर्दै आउनुभएका रामेसापका गोविन्द श्रेष्ठको अनुभव आजका पाहुनामा अनुसन्धानकर्ता राज्यलक्ष्मी गुरूङसँगको कुराकानी. मीडियामा आजको बजार अनि गीत पनि सुन्यौं. आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने मोरङ सहकर्मी सुमन तिमल सिन्हा, साथी बिनानी उपाने, प्राविधिक साथी प्रवीण श्रेष्ठ र झण्डी डेढ़ घण्टा मलाई साथ दिने तपाईलाई पनि धेरै धन्यवाद दिन्छौं। आठ बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो फल्चाको नयाँ अंकको साथमा आउनेछौ। आजलाई सजना तिमल सिन्हा बिदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
सुनेको त थिए तर थिन बचाएको लौलुटेकी पहिला जाने कस्तो बैसाएको लौन नि लुटिने भो लौन कसो गरौ
के पारे कहाँ को
न जाऊ न मलाई छोड़ी मुखा मोड़ी।